नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एन्टिडिज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोभिड 19 बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसको आम संसार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो यो रेडियो कार्यक्रम रेडियो कान्तिपुर राष्ट्रव्यापी एफएम फ्रिक्वेन्सीहरू क्रमशः 96.1 र 100.8 मेगाहर्ज साथै www.radiokantipur.com मार्फत अनलाइनबाट पनि प्रत्येक शनिबार बेलुकी 5:30 बजेदेखि नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
नमस्कार, नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस तेस्रो नयाँ भेटघाट र भलाकुसारीमा प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौँ। म अचला
अनि म उपेन्द्र। कालाजार, हात्तीपाइले र कोभिड 19 बारेमा जनचेतना जगाई उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यसँगै हामी आएका छौँ।
सन्चो बिसन्चोको गएको भागमा हामीले कोभिड 19 बारेमा चर्चा गर्यौं, जहाँ हामीले कोभिड 19 निम्त्याएका चुनौतीहरू, यसबारेको पछिल्ला जानकारीका साथसाथै यस विरुद्धको खोप विकासका उपलब्धिहरूका बारेमा चर्चा गर्यौं।
भ्याक्सिनहरू चाहिँ हाम्रो नेपालमा पनि अब जति सक्दो चाँडो आयो भने चाहिँ फेरि लहरहरू चाहिँ आउने जाने क्रममा थप मानिसहरू चाहिँ मानवीय क्षति नहोस् भन्ने हामीहरूको पनि त्यो मुख्य उद्देश्य हो।
यसका साथै कहानी माने भन्ज्याङको उज्यालो किरणमा सविन र ताराले कोभिड 19 विरुद्धमा आफ्ना समुदायमा सचेतना जगाउन गरेका प्रयासहरूका बारेमा पनि सुन्यौं।
मलाई त नि अध्यक्ष ज्यू, यो कोभिड 19 भ्याक्सिन कहिले पत्ता लाग्ला जस्तो भइसक्यो।
यो महाव्याधि महामारीले दिनु दुख त दिइहाल्यो, तर यसको एउटा पक्ष भने हरेक बस्ती सहरमा सरसफाई सम्बन्धी जनचेतना व्यापक भयो नि।
रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको खण्डमा भने हामीले कालाजार रोगका बारेमा छलफल गर्नेछौ। कालाजार भनेको के हो, यो कसरी लाग्छ र नेपालमा यसको अवस्थाका बारेमा आज हामीले जान्नेछौँ। यसका साथै नेपालमा कोभिड 19 विरुद्धको खोप व्यवस्थापन र वितरण तयारीका बारेमा आज हामीले चर्चा गर्नेछौँ।
यसभित्र आज हामी कहानी माने भन्ज्याङको कथा उज्यालो किरण सुन्नेछौ, जहाँ सबिन तारा लगायत माने भन्ज्याङका अध्यक्ष र उपाध्यक्षहरूले आफ्नो गाउँमा कालाजारको केस भेटिएको र त्यस बारेमा अब के गर्ने भन्ने सम्बन्धमा छलफल गर्नेछन्।
ए, हाम्रो माने भन्ज्याङ पालिकामा पनि कालाजार देखियो
भनेपछि त यसको बारेमा, यसबाट बस्ने तरिकाको बारेमा जानकारी गराउनु पर्यो नि, होइन?
हो नि।
त्यसै गरी नेपालमा कोभिड 19 विरुद्धको खोप व्यवस्थापन र वितरण तयारीका बारेमा खोप व्यवस्थापन सम्बन्धी अति अनुभवी जनस्वास्थ्य चिकित्सक एवं खोप विशेषज्ञ डाक्टर श्यामराज उप्रेतीबाट महत्त्वपूर्ण जानकारी पनि थाहा पाउनेछौँ।
अहिले कुन भ्याक्सिन कहिले आउँछ भन्न सकिँदैन, तर के भन्न सकिन्छ भने जुन गाभी कोभ्याक्सको चाहिँ हामीलाई सिग्नल आइसकेको छ 2021 दोस्रो चौमासिकमा मार्च अप्रेलमा, तर नेपाल सरकारले त्योभन्दा पहिले नै ल्याएर लगाउने प्रयास गरेको छ।
कार्यक्रम लहर सन्चो बिसन्चोमा अरू चेतनामूलक सामग्री त छँदैछन्।
नेपालमा व्याप्त विभिन्न उपेक्षित रोगहरू मध्ये कालाजार पनि एउटा रोग हो। यो रोग भुसुनाको कारणले लाग्ने गर्छ। कालाजारको रोगीलाई टोकेको संक्रमित भुसुनाले स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्छ।
नेपालको खास गरी पूर्वी र मध्य तराईमा मात्र रहेको विश्वास गरिएको कालाजार हिजो आज पहाडी तथा हिमाली जिल्लाहरूमा समेत देखा पर्न थालेको छ।
हाम्रो नियमित कहानी उज्यालो किरणको संरचना भएको ठाउँ अर्थात् माने भन्ज्याङमा पनि कालाजारका केही रोगीहरू देखा परेको कुरा सुनिएको छ। आज सबिन, तारा र गाउँपालिकाका अध्यक्ष बीच यसै विषयमा कुराकानी हुँदैछ। उनीहरू बीचको छलफल सुन्नका लागि अब हामी माने भन्ज्याङतिरै जाउँ है त।
अहिले तपाईँ माने भन्ज्याङ पालिकाको कहानी उज्यालो किरण सुन्दै हुनुहुन्छ र गएको साता कहानी उज्यालो किरणमा हामीले टेम्पोमा लाउड स्पिकर माइकिङ गर्दै माने भन्ज्याङ पालिकाको भूगोललाई कोभिड 19 मुक्त गराइराख्नुको लागि नियमित कोभिड विरुद्धको सन्देशहरू प्रसारण गर्नका लागि साप्ताहिक माइकिङ गर्ने अभियानमा माने भन्ज्याङ युवा क्लबका अध्यक्ष सविन र सचिव तारा हेर्नुभएको थियो। अब सुनौ न त आज चाहिँ कहानी उज्यालो किरणमा के हुँदैछ भनेर।
नमस्कार अध्यक्षज्यू। नमस्कार।
नमस्कार नमस्कार उपाध्यक्षज्यू, आउनुहोस् बसौँ न।
अध्यक्षज्यू, कोभिडको बारेमा हामीले गएको साता एकदमै राम्रो काम गर्यौँ नि। कोभिडका बारेमा धेरैजनाले जानकारी पाए अनि सचेत पनि भएका छन्। माने भन्ज्याङ युवा क्लबको सचिव तारा मिस अनि युवा क्लबकै अध्यक्ष सबिनज्यूले गरेको काम त तारिफ योग्य नै छ, होइन त अध्यक्षज्यू?
हो नि, उहाँले त एकदमै राम्रो काम गर्नुभएको छ। दिनभरि खटिएर हाम्रो माने भन्ज्याङ पालिकाका सबै वडामा कोभिडका विरुद्ध जनचेतनामूलक जानकारी दिँदै हिँड्नु भएको थियो र प्रभावकारी पनि भयो, होइन त उपाध्यक्षज्यू?
हो नि।
अझ माइकिङबाट पनि अनि एफएमबाट पनि आम्बुले राई भाषामा समेत रेकर्ड बजाएर प्रसारण गरेको भएर सबैले सूचना र जानकारी झन राम्ररी बुझेको उपाध्यक्षज्यू।
हो नि अध्यक्षज्यू, अझ उहाँहरूले त सहयात्री एफएमका पत्रकार जीवन प्रकाशसँग कुरा गरेर यो पालिकामा भएको एफएम सहयात्री एफएमबाट पनि प्रचार प्रसार गरेर एकदमै राम्रो काम गर्नुभएको छ। र सहयात्री एफएमले पनि सहयोग गर्नुभयो धेरै नै। धेरैजनाले फोन गरेर राम्रो अभियान सञ्चालन भइरहेको रहेछ भनेर प्रशंसा पनि गर्नुभएको थियो।
अँ, मैले पनि अरूहरूबाट थाहा पाएँ कि पालिकाले सञ्चालन गरेको अभियान धेरैले मन पराउनु भएको रहेछ भनेर। अझ ज्योति सिस्टरले वडाका सबै स्वास्थ्य स्वयंसेविकाहरूको नामसहित मोबाइल फोन नम्बरहरूको लिस्ट बाँडिदिनु भएको रहेछ। हो, यो कुरा पनि एकदमै मन पर्यो मलाई। त्यही भएर अरू पालिकाले पनि त्यसै गर्ने सोच बनाएका रहेछन्। अझ गौडा चौबाटोमा पनि फ्लेक्स पनि बुझिने गरी टाँसिएको रहेछ। कुरा भन्नुभयो त।
हो र अध्यक्षज्यू, कति राम्रो निर्णय गर्नुभएको रहेछ नि त अरू पालिकाले पनि, होइन त?
अँ हो नि। अब चाहिँ हामीले कालाजारका बारेमा पनि यस्तै खालका कार्यक्रम बनाउनु पर्यो। हाम्रो ठाउँमा पनि कालाजारका केसहरू भेटिएका छन्। त्यही भएर सबिन र ताराहरू कता छन् एकपटक छलफल गर्नु पर्यो। यसअघि उहाँहरूले नै सहयोग गर्नुभएको थियो हामीलाई।
हुन्छ अध्यक्षज्यू, बरु यो बैठक बस्नको लागि सबिन र तारालाई खबर गर्नको लागि हाम्रो पालिकाको स्वास्थ्य संयोजक विश्वलाई नै भन्छु म, हुन अध्यक्षज्यू?
हुन्छ हुन्छ उपाध्यक्षज्यू, बरु कालाजारको सरसामग्री के कति छन् त्यो पनि बुझेर एउटा तयारी बैठक बस्नको लागि पनि भन्नु होला है त विश्वलाई।
हुन्छ हुन्छ, बरु म गएर यो बैठकको लागि कुरा गरिहाल्छु विश्वसँग र यही आउने शनिबार नै बैठक बसौँ भनेर पनि खबर पठाउन भन्छु।
हुन्छ हुन्छ, हस् हस्।
युवा क्लबका अध्यक्ष सबिनज्यू अनि हाम्रो युवा क्लबकै सचिव ताराज्यू र सहयात्री एफएमका पत्रकार जीवन प्रकाशज्यूमा आजको बैठकमा स्वागत छ है। म पालिकाको स्वास्थ्य संयोजक विश्वको तर्फबाट
धन्यवाद।
धन्यवाद।
र आजको बैठकको मुख्य एजेन्डा यानि विषय चाहिँ कालाजार रहेको छ, किनकि हाम्रो माने भन्ज्याङ पालिकामा पनि कालाजार देखिएको कारणले गर्दा यसको बारेमा जनचेतना फैलाउनको लागि पालिकाको अध्यक्ष मोतीराज सर र उपाध्यक्ष सविता म्यामले तपाईँहरू तिनैजनालाई आजको बैठकमा बोलाएर कोभिड विरुद्ध अभियान सञ्चालन गरे झैँ यो कालाजार विरुद्धको अभियान चलाउनको लागि चाहिँ छलफल गर्नु भनेर मलाई जिम्मा दिनुभएको भएर आजको यो बैठकमा मैले तपाईँहरूलाई बोलाएको हुँ। र पालिकाकै निर्णय अनुसार यसको बारेमा जनचेतना फैलाउने अभियान पनि सुरु गरिहालौँ भनेर निर्णय पनि गर्नुभएको छ।
ए, भनेपछि हाम्रो माने भन्ज्याङ पालिकामा पनि कालाजार देखियो, तर यो त तराईतिर मात्रै देखिन्थ्यो नि, होइन र?
हुन चाहिँ हो, तर जीवन र जलवायु परिवर्तनसँगै यो कालाजार तराईतिर मात्र नभएर पहाड हिमालतिर पनि देखिन थालिसक्यो।
ए, भनेपछि त यसको बारेमा, यसबाट बस्ने तरिकाको बारेमा, सरसफाइको बारेमा अनि कालाजार लागेपछि के लक्षण देखिन्छ यी सबैको बारेमा माने भन्ज्याङ पालिकाको सबै वडामा जानकारी गराउनु पर्यो नि, होइन?
हो नि, नत्र कालाजार कहाँ हुन्छ र भनेर हेलचक्राई गर्न सक्छन्। बरु यसको बारेमा के कस्तो जानकारी दिने भन्ने बारेमा केही सामग्री छ त हामीसँग विश्वजी?
अँ, हामीसँग जनहितमा जारी सन्देश छ कालाजारको बारेमा र पोस्टर र पम्पलेट पनि छ बाँड्नको लागि।
ए ए, भनेपछि त राम्रो भइगयो नि, यति सामग्री भए त भइहाल्छ नि, होइन त सबिन?
हो नि तारा, बरु गएको हप्ता कोभिडको बारेमा जनचेतना फैलाएको झैँ यसपालि पनि टेम्पूबाट नै माइकिङ गर्ने अभियान चलाउन हुन्न, कोभिडको समयमा कालाजारबाट कसरी बच्न सकिन्छ भनेर, के छ त तपाईँहरूको विचार?
मलाई त कुरा एकदम ठिक लाग्यो है। माइकिङ गर्दा धेरैजनाले सुन्न पाउँछन् र बुझ्न पनि, त्यही भएर मेरो त सहमति छ।
मेरो पनि सहमति छ है।
मेरो पनि सहमति छ है।
त्यसो भए भोलिबाट नै सुरु गरौँ न त माइकिङ गर्ने काम, बरु टेम्पूको भाइ मनोजसँग म कुरा गरौँला अनि कालाजार विरुद्धको अभियान सुरु गरिहालौँ। मनोज भाइले हामीले सञ्चालन गर्ने हरेक कार्यक्रम अभियानमा साथ दिन्छु भनेका छन् र रमाइलो पनि मान्छन्।
हो नि, पछिल्लो चोटिको अभियानहरूमा पनि पर्चा, पम्पलेट, पोस्टरहरू बाँड्नमा सहयोग गरेका थिए।
भुसुनाको माध्यमबाट सर्ने रोग कालाजार हो र कालाजार भएका व्यक्तिलाई लामो समयसम्म ज्वरो आइराख्ने, दुब्लाउँदै जाने, खाना मन नलाग्ने जस्ता लक्षण देखिन्छन् र यस्तो लक्षण देखिएमा स्वास्थ्य चौकीमा गएर जाँच गराइहाल्नु होला है। अनि ध्यान दिउँ है, कालाजार निको हुने रोग हो, त्यसैले समयमा नै उपचार गरे कालाजार निको पार्न सकिन्छ।
तारा, अब एकैछिन कतै बसेर खाजा खाउँ होला अनि फेरि माइकिङ गरौँला हुन्न?
हो, माइकिङ गरेर थाक्नु पनि भयो होला। बरु यहाँ नजिकै कटारीको गुप्ता परिवारले विगत 30 वर्षदेखि चलाइरहेको अतिथि भोजनालय पनि छ, बरु त्यहाँ खाजा खान जाउँ न हुन्न? मिठो खाजा खुवाउँछन् गुप्ताजीले, अनि आजको कार्यक्रमको समीक्षा पनि गरौँला हुन्न?
भइहाल्छ नि जीवन प्रकाशजी, जाउँ न त, पहिला खाजा नै खाउँ। खाजा खाँदै कार्यक्रमको समीक्षा पनि गरौँ अनि फेरि यो कालाजारको विरुद्धमा माइकिङ पनि गरौँला।
हुन्छ हुन्छ मनोज भाइ, ल अतिथि भोजनालयतिर जाउँ न त।
कालाजार रोग भुसुनाको टोकाइका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक किसिमको सरुवा रोग हो। रोगीलाई टोकेको संक्रमित भुसुनाले स्वस्थ र निरोगी मानिसलाई टोकेमा यो रोग सर्छ। महिला, पुरुष वा बाल बालिका जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यो रोग लागेपछि दुई वा दुई हप्ता भन्दा बढी ज्वरो आउने तथा फियो तथा कलेजो सुन्निने, शरीरको तौल घट्ने, खाना अरुचि हुने आदि लक्षण तथा चिन्हहरू देखिन्छन्।
यो रोगको समयमै उपचार गरिएन भने यसले मानिसको ज्यान पनि जान सक्छ। यसर्थ कालाजार रोगको निदान सेवा प्राथमिक स्वास्थ्य केन्द्रसम्म र उपचार सेवा तोकिएका अस्पतालहरूमा निशुल्क रूपमा उपलब्ध छ।
ओर्लिङ टेम्पूबाट अतिथि भोजनालय पनि आइपुग्यो।
मनोज भाइ, तिमी पनि आऊ खाजा खान, तिमीलाई पनि त भोक लागेको होला नि, बिहानदेखि हामी सँगै छौ।
आजको दिन पनि राम्ररी नै बित्यो। यो कालाजार सम्बन्धी अभियानको बारेमा पनि आज साझा हाम्रो रेडियो सहयात्रीबाट पनि जानकारी गराउनु पर्ला है सबिनजी।
एकदमै राम्रो कुरा गर्नुभयो जीवन प्रकाशजी तपाईँले। अस्ति कोभिड विरुद्धको अभियानमा जानकारी गराए चाहिँ यसको बारेमा पनि जानकारी गराउनु पाए त गजब नै हुन्थ्यो है तारा।
हो नि,
खाजा खाऊ पहिला अनि तपाईँ दुईजना माइकिङ गर्नतिर लाग्नु होला, म चाहिँ तयारी गर्नतिर लाग्छु साझाको कार्यक्रमको लागि हुन्न?
भइहाल्छ नि जीवन प्रकाशजी, त्यसै गरौँ।
हुन त भन्न मिल्ने हो कि नमिल्ने हो, तर मनमा भएको कुरा मनमै राखिरहनु चाहिँ सकिनँ। मलाई पनि तपाईँहरूसँग यसरी माइकिङ गर्दै हिँड्दा एकदमै रमाइलो लाग्यो। मैले पनि मेरो गाउँठाउँको लागि केही गर्दैछु भनेर, त्यही भएर यस्तो कार्यक्रम भयो भने मलाई भनिहाल्नु है। फेरि मलाई त सबिन दाई र तारा दिदीसँग हिँड्न पाउँदा साह्रै खुसी लाग्छ भने।
भइहाल्छ नि मनोज, हामीले माइकिङ गर्ने जति पनि कार्यक्रम भयो भने वा कतै जानु पर्यो भने तिमीलाई नै भन्छौ नि।
माने भन्ज्याङमा सबिन र ताराले कोभिड 19 विरुद्धमा जस्तै कालाजार रोग विरुद्ध पनि गाउँपालिकाका सबै वडाहरूमा अभियान चलाउने तयारी गरेका रहेछन्।
पछिल्लो समयमा कालाजार जुनसुकै भौगोलिक परिवेशमा देखा पर्दै गएकोले यसमा सबैजना सबिन, तारा लगायत माने भन्ज्याङका बासिन्दा जस्तै सचेत हुनु एकदमै आवश्यक छ। कालाजारबाट बस्नको लागि स्यान्ड फ्लाई अर्थात् भुसुनाको टोकाइबाट बस्न जरुरी छ।
यस्ता भुसुनाहरू गोबर र माटो मिलाएर बनाएको फुसको ओसिलो घर, चिरा परेका भित्ता, मुसाले खनेको ओसिलो माटो, मुसाको दुलो, गाई भैँसीको गोठ आदिमा पाइन्छन्। त्यसैले घर बाहिर जुनसुकै बेला बस्दा पनि पुरै शरीर ढाक्ने गरी लुगा लगाएर भुसुनाको टोकाइबाट बच्नुपर्छ।
विद्यार्थी नानी बाबुहरू, हामी कोभिड 19 विरुद्ध होसियार र सचेत हुँदै, सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ। अब तिमीहरूमध्ये दुईजना अगाडि आऊ है, कोभिड 19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि। ल भन त, को को आउँछौ, हात उठाऊ त।
टिचर, म भन्छु।
ल स्याबास, कस्तो राम्रो तारा, ल अगाडि आऊ। अब कक्षा 8 की तारा सँगसँगै एकजना बाबु पनि आऊ है, ल हात उठाऊ त, को आउने? ओहो, कति धेरैजनाको पो हात उठेको। ल कक्षा 9 कर्म, तिमी अगाडि आऊ, बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म ल सुरु गर ल यहाँ छ माइक लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसरभित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकेपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि खाइसकेपछि शौचालयको प्रयोगपछि नियमित बरोबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार आँखा नाक मुख छुँदैनौँ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौँ।
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुन्छन्।
सही कुरा बतायो तारा र कर्म। ल अब जाऊ तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। कोभिड 19 यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि कोभिड 19 विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ। यति बेला हामी सन्चो बिसन्चो रेडियो कार्यक्रम सुनिरहेका छौँ।
कोभिड 19 थला पारेको हाम्रो जनजीवन बिस्तारै तङ्ग्रिने क्रममा छ। हुन त भाइरसको जोखिम कम भएको छैन, तर भाइरसलाई हाम्रै जनजीवनको हिस्सा मान्दै एक अर्काको बिचमा पर्याप्त भौतिक र सामाजिक दूरी, मास्क, हात धुनका लागि साबुन पानी, सेनिटाइजर आदि जस्ता सुरक्षाका उपाय अवलम्बन गर्दै हामी हाम्रो दैनिक तालिकामा फर्किएका छौँ। बालबालिकाहरू बिस्तारै विद्यालय जान थालेका छन्। पेसा व्यवसाय मेलापात सुचारू हुँदैछन्।
यसैबीच विश्वका विभिन्न देशहरूमा कोभिड 19 विरुद्धका खोपहरूको सफल परीक्षण पश्चात प्रयोगमा आउन थालेका र नेपालमा पनि खोप ल्याउने तयारी भइरहेका समाचारहरूले हामीलाई थप उत्साही र आशावादी बनाए।
पहिलो पल्ट भाइरस देखा परेको मितिबाट गणना गर्दा यति छोटो समयमा खोप निर्माण भएर प्रयोगमा आउनु मानव सभ्यताकै इतिहासमा पहिलो पल्ट हो। सम्झ्यौं त, उदाहरणको लागि एचआईभी विरुद्धको खोप वा औषधिको लागि प्रयत्न गरेको दशकौं भइसकेको छ र अझै पनि यसको खोप वा औषधि पत्ता लागेको छैन।
मानव इतिहासमै छोटो समयमा पत्ता लागेको कोभिड 19 विरुद्धको खोप अभियान कोभ्याक्सको नेपालमा व्यवस्थापन र वितरणको तयारी कस्तो हुँदैछ त? आज हामीले यस बारेमा खोप व्यवस्थापन सम्बन्धी अति अनुभवी जनस्वास्थ्य चिकित्सक एवं जनस्वास्थ्य फिजिसियन विशेषज्ञ डाक्टर श्यामराज उप्रेतीसँग भेटघाट गरेका छौँ। उहाँसँगको यो कुराकानी सुनौ।
म डाक्टर श्यामराज उप्रेती, म चाहिँ पब्लिक हेल्थ फिजिसियन हो र अहिले हाल आएर भयो कोभिड 19 विश्वव्यापी महामारी पछि नेपालको लागि कोभिड भ्याक्सिन एडभाइजरी कमिटीको संयोजकमा काम गर्छु।
छोटो समयमै यो खोप पत्ता लाग्यो नि डाक्टर साहब, खोप सम्बन्धी विशेषज्ञ हुनुहुन्छ, के होला यसको कारण?
खोपको जुन विकास हुनको लागि धेरै लामो समय चाहिन्छ, करिब 10-15 वर्षसम्म। तर कहिले काहीँ के हुन्छ भने विश्वव्यापी महामारीको अवस्थामा चाहिँ वैज्ञानिकहरूले र यो भ्याक्सिन उत्पादनकर्ताहरूले यसलाई धेरै नै प्राथमिकता राखेर छिटो छिटो नै वैज्ञानिक आधारमा बनाउने प्रयास गर्दछन्। त्यसको एउटा नतिजा हो अहिले जुन पहिला जिका भाइरसको पनि आएको थियो भने अहिले आएर जुन कोरोनाको जुन भ्याक्सिन बनेको छ।
अब यो विभिन्न किसिमको सुनिन्छ नि, युएसए र जर्मनी, त्यसै गरी भारत र अक्सफोर्ड, अनि चीनमा कति किसिमको भ्याक्सिनहरू आविष्कार भएका छन्?
अहिले हेर्दा करिब 200+ कोभिडका भ्याक्सिनहरू प्रयोगशालामा अथवा जरभरमा भइरहेको अवस्था थियो। त्यसपछि गएर करिब 60+ भ्याक्सिनहरू चाहिँ मानव शरीरमा परीक्षण भइरहेको थियो र अहिले हाल आएर 15+ भ्याक्सिनहरू चाहिँ जुन विकासको अन्तिम चरण भन्छ तेस्रो चरणमा, ती मध्ये पनि केही भ्याक्सिनहरूले तेस्रो चरणको आन्तरिक जुन हुन्छ इन्टरिम रिजल्ट भन्छ त्यसको आधारमा प्रयोगको लागि लाइसेन्स पाइसकेको अवस्था छ। त्यसमा सबभन्दा पहिला त अमेरिकामा बनेको फाइजरबाट बनेको कोरोना भ्याक्सिन सबैभन्दा पहिला मानव शरीरमा प्रयोग गर्नको लागि लाइसेन्स भएको छ। त्यसपछि अमेरिकामा बनेको मोडर्ना भ्याक्सिन त्यो पनि लाइसेन्स भइसकेको छ र अहिले हाल आएर भारतमा बनेको सिरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको एस्ट्राजेनिका भ्याक्सिन र आज भोलिकै कुरा सुन्दा त भारत बायोटेक भन्ने उत्पादनकर्ताले बनाएको भ्याक्सिन पनि मानव शरीरमा प्रयोग गर्नको लागि सिफारिस भइसकेको अवस्था छ। जस्तो अहिलेसम्म निक्लिएको भ्याक्सिनहरूमा धेरै जसो भ्याक्सिनहरू चाहिँ प्रति व्यक्ति दुई मात्रा दिनुपर्ने छ पूर्ण सुरक्षाको लागि, तर त्यसमध्ये एक दुई भ्याक्सिन मात्रै र एक मात्रा दिए पुग्नेवाला छ। तर अहिले हामीले जुन इन्डियामा बनेको अथवा अमेरिकामा बनेको जुन अहिले लाइसेन्स भएर प्रयोग भइरहेका भ्याक्सिन छन् त्यो चाहिँ प्रत्येक व्यक्तिलाई दुई मात्रा दिनुपर्छ, तब मात्र सुरक्षा प्रदान गर्छ।
त्यो बीचको अन्तराल कत्रो हुन्छ पहिलो पल्ट र दोस्रो पल्टको?
मिनिमम 21 दिन, कुनैमा छैन कुनै 28 दिन छ, तर त्यो दिन नसके पनि जति ढिलो हुँदै गयो भरकै बिग्रिँदैन, अझै त्यसको रोग प्रतिरोध प्रतिरोधात्मक शक्ति अझै बढाउन सक्छ। त्यसैले अहिले हामीले एस्ट्राजेनिका भ्याक्सिन इन्डियाको छ, उसले चाहिँ 21 दिनको फरकमा लगाउनु पर्छ भनेको छ, तर जति ढिलो लगाए पनि 3 महिनासम्म दोस्रो मात्रा लगाउन सकिन्छ। जति चाँडो लगायो त्यसको जुन प्रभावकारिता कम हुन्छ, जति ढिलो लगाए 12 हप्तासम्म उति प्रभावकारिता बढ्छ। त्यसैले अहिले बेलायतमा एक मात्रा दिएको 12 हप्तामा अर्को मात्रा दिन सकिन्छ, त्यसले प्रभावकारिता बढाउँछ भनेर त्यसरी अगाडि गइरहेको छ।
कति पर्सेन्टेजलाई यो प्रभावकारी छ, एफिकेसीहरू कस्तो छ, कन्ट्राइन्डिकेसन केही छ कि?
इन्डियामा बनेको भ्याक्सिनको प्रभावकारितालाई चाहिँ 60-90% भनेको छ, र त्यसकारण त्यस्तै गरेर तपाईँले मोडर्ना र यो फाइजरको भ्याक्सिन चाहिँ करिब 95% हाराहारीमा छ। र यो भ्याक्सिनहरू चाहिँ को दिन नहुने परिस्थितिमा चाहिँ अहिलेसम्मको के छ भने 15 वर्षका बालबालिकाहरूलाई र गर्भवती र स्तनपान गराउने महिलालाई, कारण किन भनेदेखि चाहिँ 15 वर्ष उमेरको समूहमा यो भ्याक्सिनको परीक्षण भएको छैन, परीक्षण हुँदैछ, त्यसको नतिजा आउनु बाँकी छ। त्यस्तै गर्भवती र सुत्केरीमा पनि परीक्षण नभएको हुनाले यसले खराब गर्छ राम्रो गर्छ थाहा छैन, त्यसले परीक्षण भएर वैज्ञानिक आधार नआएको हुनाले अहिले हामी चाहिँ गर्भवतीलाई र 15 वर्ष मुनिकालाई अहिले समावेश गर्दैनौँ।
नेपालको 3 करोड जनसङ्ख्यालाई यो भ्याक्सिनेसन पुर्याउनलाई कत्रो आकारमा हामीले खरिद गर्नुपर्ने हो र कस्तो होला, एउटा केही प्रोजेक्सन गरिदिन सक्नुहुन्छ?
नेपालको सम्पूर्ण जनताको 20% चाहिँ गाभी कोभ्याक्सबाट निशुल्क भ्याक्सिन पाउँछ, तर त्यसलाई के भनेको छ भने यो 2021 दोस्रो चौमासिकमा आउने सम्भावना छ। त्यो भ्याक्सिन भनेको निशुल्क हुन्छ नेपालको लागि। 15 वर्ष मुनिका बालबालिकालाई यसको चाहिँ परीक्षण भएको छैन, त्यो बाहेक जम्मै लक्षित समूह हो। त्यहाँ 15 वर्ष मुनिको जनसङ्ख्या भनेको करिब 28% हुन्छ नेपालमा, र त्यसरी दिनुपर्ने हुन त 72%, र 72% पनि हामीले जोखिमको, किनभने भ्याक्सिन एकैचोटि उपलब्ध हुँदैन, किन संसारमा कसै कुनै पनि देशले भनेको मात्रामा भ्याक्सिन पाउनेवाला छैन। त्यसकारण प्रत्येक देशले आफ्नो प्राथमिकीकरण गरेको छ, यदि भ्याक्सिन थोरै आयो भने पहिले कसले पाउँछ, अलि धेरै आयो भने अरू कसले पाउने। त्यसकारण हामीले चाहिँ पुरा समुदायलाई हामीले चाहिँ विभिन्न जोखिम स्तर बाँडेका छौँ। त्यसकारण सुरुमा आयो भने सबभन्दा बढी जोखिम कसले पाउँछ, त्यसपछि अर्कोले पाउँछ, अर्कोले पाउँछ, त्यसरी जान्छ। त्यहाँ नेपालको परिस्थिति सबैभन्दा पहिले हामीले चाहिँ स्वास्थ्य कर्मी र फ्रन्टलाइनमा बसेर सामाजिक कार्य गर्नेलाई भनेका छौँ। त्यो मध्ये हामीले स्वास्थ्य कर्मीमा सरकारमा काम गर्ने, प्राइभेटमा काम गर्ने सबै पर्छ। त्यसपछि हामीले महिला स्वास्थ्य स्वयंसेवीहरू जो अब कन्ट्राक्ट ट्रेसिङमा कोरोना लागेको बिरामीसँग उहाँहरू सम्पर्कमा आउनुपर्छ, उहाँलाई राखेका छौँ। त्यसपछि गएर हामीले फ्रन्टलाइनमा काम गर्ने सुरक्षा कर्मीहरू जसले दूरी कायम गर्न सक्दैन कामको आफ्नो परिस्थितिमा, र जेलको कैदीहरू र हामीले रिफ्युजीहरू, त्यति गरेर हामीले चाहिँ पहिलो भन्दा चरणमा करिब 3% जनसङ्ख्यालाई हामीले कभर गर्न खोजेका छौँ, र त्यसपछि गएर हामी चाहिँ 55 वर्षभन्दा माथिका वृद्धहरूलाई दिने हाम्रो योजना छ। त्यसपछि गएर 40-54 वर्षका दीर्घ रोगीहरू, र यो सम्पूर्ण गर्दा कति 20% हुन्छ। यो 20% दियो भनेदेखि चाहिँ हामीले स्वास्थ्य संस्थाहरूको सञ्चालनमा हामी चाहिँ सफल हुन्छौँ, कुनै पनि स्वास्थ्य संस्था बन्द नहुन सक्छ। र जुन अहिले बढी जोखिमका वृद्धहरू र दीर्घ रोगी जो मृत्यु बढी भएको छ त्यसलाई हामी कम गर्न सक्छौँ। त्यसरी हामीले योजनामा चाहिँ यो 20% दिइसकेपछि बल्ल अरू जनसङ्ख्यामा जान्छौँ हामी।
नागरिकले तिर्नु पर्ला यसको मूल्य, राज्यले तिर्ने जस्तो यहाँको दूरदृष्टिमा केही त्यस्तो छ?
जसरी नियमित खोप कार्यक्रममा खोप निशुल्क छ, यो पनि सरकारको तर्फबाट निशुल्क हुन्छ।
सबभन्दा पहिलो लट कहिले आउला?
अहिले कुन भ्याक्सिन कहिले आउँछ भन्न सकिँदैन, तर के भन्न सकिन्छ भने जुन गाभी कोभ्याक्सको चाहिँ हामीलाई सिग्नल आइसकेको छ 2021 दोस्रो चौमासिकमा मार्च अप्रेलमा, तर नेपाल सरकारले त्योभन्दा पहिले नै ल्याएर लगाउने प्रयास गरेको छ।
नेपालमा पनि जतिसक्दो चाँडो खोप ल्याउने तयारी भइरहेको र त्यस सम्बन्धी व्यवस्थापनको कुरा पनि अगाडि बढिरहेको सन्दर्भको जानकारी दिँदै हाम्रो कौतूहलता मेटाइदिनु भएकोमा विशेषज्ञ डाक्टर श्यामराज उप्रेतीप्रति हामी आभारी छौँ।
नियमित साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा आफ्ना विचार र पृष्ठपोषणका लागि 2 आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660010000701 र
एनसेल प्रयोग गर्ने सहभागीका लागि 9815717789 मा आफ्नो स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र वडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनु होला।
सहभागी श्रोता, कार्यक्रम लहर सन्चो बिसन्चोको आजको यो तेस्रो खण्डबाट अब हामी प्रस्तुताहरू म अचला
अनि म उपेन्द्र, सहकर्मीहरू अनु, सबिन, पवन, दिनेश सँगै अर्को साता यसै समयमा फेरि भेटघाट गर्न आउने नै छौ। नमस्ते, फेरि भेटौँला।